علیکم ورحمۃ اللہ وبرکاتہ.
السلام علیکم.
نحمده ونصلي على رسوله الكريم أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما، آمين يا رب العالمين. الحمد للہ، آپ لوگوں نے اچھا ٹیسٹ کیا ہے ماشاء اللہ، سبھی کے اچھے نمبر آئے ہیں. آپ لوگوں کو کیسا لگا تھا؟ ویسے میں نے تو بہت آسان ٹیسٹ بنایا تھا. آپ لوگوں کو کیسا لگا ٹیسٹ؟ ایزی تھا الحمدللہ. اچھا ماشاء اللہ، تین لوگوں کے فل مارکس آئے ہیں الحمدللہ ٹیسٹ میں. ان کے نام ہیں شازیہ ناصر، ایک نام ہے، مجھے نہیں پتا کہ ان کی طرف سے اجازت ہے کہ ان کا نام میں اناؤنس کروں یا نہیں، اور میں اس لیے ان کا نام نہیں اناؤنس کر رہی، اور نازنین سلیمان. ماشاءاللہ ان کے فل مارکس آئے ہیں الحمدللہ، اور جن کی ایک غلطی صرف ہوئی ہے، نورین خان، کلثوم شیخ، روبینہ شیخ، افسر فاطمہ، راشدہ کالیا، نرگس ناہید، نہیں سوری نرگس ناہید نہیں، صباحت ہاشمی اور طیبہ عارف. ماشاء اللہ تکبیر سب کے لیے. اللہ تعالیٰ برکت دے آپ کے علم میں اور عمل میں، اور جن کے اس سے تھوڑے کم آئے ہیں کوئی بات نہیں، اللہ تعالیٰ ان کو بھی علم اور عمل میں برکت عطا فرمائے اور ان کی محنتوں کا اجر ان کو عطا فرمائے. اب انشاءاللہ تعالیٰ آگے کے جو ہیں وہ پھر ہم آج دیکھ لیتے ہیں کہ کون سے ہم نے انشاءاللہ تعالیٰ چیپٹرز کرنے ہیں، تاکہ پھر آپ لوگوں ساتھ ساتھ چلتے رہیں. تو کتاب الفرائض ہے، کتاب الحبات ہے، اور کتاب الوصیہ ہے. یہ تو ویسے چھوٹے چھوٹے ہی چیپٹر ہیں. کتاب النظر، کیا خیال ہے ان سب کا ایک ساتھ نہ لے لیا جائے ٹیسٹ، ہے نا؟ اور یا کتاب الایمان بھی ساتھ ہم ملا لیتے ہیں، کتاب الایمان بھی ساتھ ملا لیتے ہیں، ٹھیک ہے. تو کتاب کتاب الفرائض سے لے کے کتاب الایمان تک ہم پھر کر لیتے ہیں. بہت زیادہ نہیں ہے اور بہت آسان آسان ہی ہے اس کے اندر، ٹھیک ہے نا؟ لونگ ہے. باقی سب بھی بتائیں. کتاب الایمان کو جو لوگ کہتے ہیں انکلوڈ کر لیں تو وہ ون ٹائپ کریں، اور جو کہتے ہیں نہ انکلوڈ کریں تو وہ ٹو ٹائپ کریں. زیادہ لوگ کہہ رہے ہیں کتاب الایمان کو آپ انکلوڈ کر لیں، ٹھیک ہے. تو پھر ہم کتاب الایمان کو بھی کر لیتے ہیں، کتاب الفرائض سے لے کے کتاب الایمان تک، ٹھیک ہے. یہ انشاءاللہ تعالی ٹو ویکس کے بعد آپ کا انشاءاللہ ہوگا ٹیسٹ. اب وہ بتائیں کون سی ڈیٹ بنے گی؟ ٹو ویکس کے بعد 27 فیبرری. अगर आपने 6 मार्च को करना है तो उस पे कर लेंगे, 6 मार्च को। अगर मैंने अभी बताया ना किताबुल फराइज से लेके, चले मार्च 6 को करना चाहते हैं तो मार्च 6 को हम फिर इंशाल्लाह कर लेते हैं। किताबुल फराइज से लेके किताबुल ईमान इंक्लूडेड, किताबुल ईमान था ठीक है, किताबुल फराइज से किताबुल ईमान तक सायरा बहुत ज़्यादा नहीं है, मगर आप ये 6 मार्च को इंशाल्लाह आपका टेस्ट होगा, सही है ना, इंशाल्लाह ताला। हाँ बस आप देख लेना कि कौन से हैं, मैंने आप लोगों को बता दिए ठीक है इंशाल्लाह। फिर उसके बाद आपकी यही मतलब रह जाएंगे चैप्टर्स जो अभी चल रहे हैं हमारे आज का। इंशाल्लाह रिव्यू हमारा किताब अल कसामा से है, उसकी लास्ट हमारी हदीस अभी रह गई थी ठीक है ना, तो वो इंशाल्लाह ताला हम कर लेते हैं। अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। वॉइस नहीं है क्या, बाकी लोगों को वॉइस आ रही है? अल्हम्दुलिल्लाह। जी सबसे पहले अमरीन दार आप बताएंगे कि पेट का बच्चा जो है 4 महीने से पहले उसको कोई गिरा देता है तो उसकी क्या दियत है?
हाँ जी, अस्सलाम वालेकुम रहमतुल्लाह। उस्ताजा मैंने अगले वाला सारा प्रिपेयर किया है, कि जहन में तो था, उसकी 4 महीने से पहले अगर होगा।
अच्छा मैं आपसे फिर वही पूछूंगी जो आपने प्रिपेयर किया है इंशाअल्लाह।
जी जज़ाकअल्लाह खैरन कसीरा।
शाजिया नासिर आप बताएंगी कि 4 महीने से पहले पेट के बच्चे को अगर कोई गिरा देता है तो उसकी क्या दियत होती है?
अस्सलाम वालेकुम तले बरकातहू। उस्तादस की दियत 5 ऊंट हैं।
नाहिद सिद्दीकी आप बताएंगी।
जी अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातहू। उनकी उसकी दियत है एक गुलाम को आजाद करना, गुलाम या बांदी को आजाद करना।
राहत आप बताएंगी।
जैसा देख रहे हैं तो 5 ऊंटों को आजाद करना।
5 ऊंट आजाद कर देना। कुसुम आप बताएंगे।
जी अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम अस्सलाम रहमतुल्लाह।
जी उसकी कोई दियत नहीं है ना?
जी शाबाश। उसकी कोई दियत क्या हो गया आप लोगों को? 4 महीने से पहले अगर कोई, जज़ाकअल्लाह खैरन कसीरा, 4 महीने से पहले अगर कोई बच्चे को गिरा देता है तो ज़ाहिर है वो अभी इंसान नहीं है, वैसे मतलब है एक जान तो है, नहीं ये ना कहें कि जान नहीं है क्योंकि जान उसके अंदर होती है। आपने देखा है कि जब वो डॉक्टर उसको करते हैं तो हार्ट बीट तो शुरू में ही आ जाती है, देयर इज हार्ट बीट, वो जान है ही तो फिर उस वो बर्ड आए या कुछ है, लेकिन उसके अंदर रूह नहीं है, वो इंसान नहीं है, और दियत इंसान की होती है ठीक है। तो जो है वो जिंदा तो है, जिंदगी उसमें है, जान भी है, मगर अभी उसकी दियत नहीं कोई होगी, दियत 4 महीने के बाद होगी ठीक है। 4 लोगों ने गलत जवाब दिया। आप देखें कि दियत तो फिर उस वक्त से स्टार्ट होती है जब कोई इंसान हो, यानी उसके अंदर रूह फूंकी गई हो, वो एक इंसान कहलाने के लायक हो, उससे पहले पहले ये नहीं है कि उससे पहले वो कोई चीज ही नहीं है तो जो मर्जी गिराता फिरे या कुछ इस तरह से करे। ये मसला बहुत ज्यादा अहम है इसलिए कि ये हम औरतों से रिलेटेड है, तो इसलिए इसको अच्छी तरह से आप समझे कि 4 महीने से पहले अभी रूह नहीं है उसके अंदर, मगर ऐसा नहीं है कि वो उसके अंदर लाइफ ही नहीं है और उसको यानी आपको मतलब आज़ादी है उसको गिराने की, कोई ऐसी वजह हो, कोई ऐसा रीज़न हो, तो गुंजाइश निकल सकती है उसको गिराने की, मगर मतलब ऐसे नहीं आप कह सकते हैं, आप तो भी 4 महीने नहीं हुए तो चलो जाके गिराओ, वो वाला नहीं होना चाहिए। मगर ये है कि हाँ अगर गिरा देते हैं किसी वजह से तो दियत नहीं होगी। आप सोचें कि 4 महीने के बाद तो दियत भी शुरू हो जाती है, तो 5 ऊंट आज़ाद करने या 5 ऊंट के वो करने आज़ाद, तो वो क्या होंगे, 5 ऊंट की मतलब कीमत दी जाएगी। अगर 5 ऊंट के बराबर आज आप अपने ज़माने में देख लेंगे कि कितनी कीमत बनती है 5 ऊंटों की, तो वो दियत होगी। गुलाम या लौंडी चूंकि आजकल है नहीं, तो इसलिए आपको उनका इतना आपको पता नहीं चल सकता कि उनका उनकी क्या यानी उनकी क्या कीमत होगी, वो तो बहुत मुश्किल है ना लगाना। तो ये 5 ऊंटों की कीमत आज आप देख सकते हैं कि देखें आप कुर्बानी के लिए ऊँट वगैरह खरीदने होते हैं तो वो कितने के आते हैं और 5 ऊंट की क्या वो होती है प्राइस ना। तब भी ये नहीं है कि कोई भी गिराता फिरे और कहे कि हाँ हम दियत दे देंगे, और ये एक यानी जुर्म है, एक कत्ल है, ये ऐसी कोई छोटी बात नहीं है, तो इसको कत्ल के मुतरादिफ ही समझना चाहिए, इसको इतना लाइट नहीं लेना चाहिए। ठीक है, अच्छा जी, सब बात आप बताएंगे कि ये जो दियत होगी ये कौन किसको अदा करेगा?
जी ये वो सब अदा करेंगे जो जो उस जुर्म में शामिल होंगे, और उसको अदा करेंगे जो उस बच्चे के वारिस होंगे, लेकिन वो नहीं जो के इस जुर्म में इन्वॉल्व होंगे, उनके अलावा के जो वारिस होंगे उनको अदा किया जाएगा।
बिल्कुल सही है, यानी ये अच्छा अगर अगर वैसे ही खुद से ही गिर जाए, मिसकैरेज हो जाए, तो फिर
कोई दियत नहीं है,
फिर कोई दियत नहीं है। जी बिल्कुल शाबाश, फिर कोई दियत नहीं है अगर मिसकैरेज हो जाए। अगर मिसकैरेज नहीं है और खुद से गिराया है, तो चाहे डॉक्टर शामिल है चाहे वो कोई भी शामिल है, तो फिर वो सारे उसके अंदर इन्वॉल्व होंगे कि वो इसको अदा करें। बीन आप बताएंगी कि अगर माँ को बचाने के लिए बच्चे की जान को खतरा है और माँ की जान को भी खतरा है, माँ को बचाने के लिए बच्चे को यानी उसकी जान चली गई है तो उसको नहीं बचाया गया, तो इसकी दियत क्या है?
उसकी अस्सलाम वालेकुम रहमतुल्लाह, उसकी दियत भी नहीं है, उसकी भी कोई दियत नहीं है,
उसकी भी कोई दियत नहीं है। इसलिए कि देखें दियत उस वक्त होती है जब जानबूझ के किया जाए। इसमें तो देखें ना एक कोशिश की जा रही है कि दोनों में से एक को बचाया जाए, और जाहिर ही बात है माँ को बचाया जाएगा क्योंकि वो एक फुल एबल बॉडी है और अभी ये तो दुनिया में नहीं आया, तो अगर उसकी इस सारे प्रोसेस में उसकी जान भी चली जाती है, और बार दफा वो साइन कराते हैं इस चीज़ पे कि अगर बच्चे की जान चली जाए तो आप इसके ऊपर साइन करेंगे, तो वो इसमें आप जुर्म में नहीं है, वो ये जुर्म नहीं है, इसलिए क्योंकि वो कोशिश कर रहे हैं कि दोनों में से एक को बचाया जा सके। दोनों को ही बचाने की कोशिश करते हैं, मगर एक अगर उनमें नहीं बच सकता तो इसमें कोई दियत नहीं होगी। ठीक है, ये उम्मीद है सबको समझ आ गया होगा। अगर माँ इसके अंदर शामिल है कत्ल करने में गिराने में, वो भी दियत देगी, अगर बाप भी शामिल है वो भी दियत देगा। अच्छा एक और चीज़ होती है राजता, आप बताएंगी कि बार दफ़ा शौहर ही बीवी को धक्का दे देता है और वो उससे वो हमल ज़ाया हो गया, तो इसमें क्या होगा?
वो भी फिर जुर्म ही होगा ना, इसकी भी दियत देनी पड़ेगी, किसी ने धक्का दिया जानबूझकर।
अगर तो ऐसा धक्का दिया जैसे कि यहाँ पे पत्थर पे फेंक के मार दिया जाए, यानी जैसे इस हदीस के अंदर है कि पेट के ऊपर जानबूझ के इस तरह से किया, और अगर वैसे ही कोई हाथापाई या ऐसी कोई बात हो रही थी और एक धक्का लगा और जिससे खता के तौर पे वो हो गया, उसका तो नहीं है। लेकिन अगर अगर जानबूझ के उसको ऐसे किया है तो फिर उसका उसकी दियत देनी पड़ेगी। ये सारा डिपेंड करता है कि क्या खता है और या फिर क्या आमदन किया गया। अगर तो खता के तौर पे किसी से कोई होता तो फिर कतले खता का यहाँ दियत तो मिलेगी, मगर ऐसी सूरत के अंदर जबकि खता से किसी को हो गया तो फिर सिर्फ हाँ इसमें भी दियत होगी। खता है तो तब भी दियत होगी जी, खता से भी दियत होगी। जिंदा के लिए है, जो दुनिया में आ चुका उसके लिए है कि अगर जानबूझ के किया है तो फिर वो फिर उसका किसास भी होगा। लेकिन यहाँ पे चूंकि किसास का कोई ताल्लुक नहीं है और किसास है ही नहीं है यहाँ पे, चूंकि इसमें सिर्फ दियत ही होगी, इसमें किसास होगा ही नहीं, तो इस वजह से यहाँ पे जैसे उसने इसको पत्थर मारा तो उसके ऊपर भी दियत ही हुई। अच्छा, अब आप बताएंगी नसरीन के हद में और ताजीर में क्या फर्क है? नसरीन
जी, अस्सलाम वालेकुम रहमतुल्लाह बरकातुहू। जी,
हद में और ताजीर में क्या फर्क है?
जी, हद तो ये है कि जो ये सजा लगाई जाती है ना, और ताजीर जो इसके लिए सजा दी जाए।
सजा लगाई जाए और सजा दी जाए में क्या फर्क होगा? अच्छा, फिर आप सुने जी, जायदा आप बताएंगी हद और ताजीर में क्या फर्क है?
जी, अस्सलाम वालेकुम रहमतुल्लाह जी। वो उसमें हद ये है कि जो अल्लाह और अल्लाह के रसूल के बताए हुए फैसलों के मुताबिक जो जुर्म की सजा है उसको हद कहते हैं, और जो इस्लामी ममलिकत किसी जुर्म की सजा देती है तो उसको ताजीर कहते हैं।
देखें, जराइम तो बहुत तरह के होते हैं, बहुत, तो अब उनके अंदर हर एक जुर्म की सजा इस्लाम ने नहीं बताई भी, ठीक है। जिन जराइम की सजा स्पेसिफिकली इस्लाम ने बता दी है, वो जैसे ये जिना की है, जैसे आपने अभी कत्ल की पड़ी, जैसे चोरी की है, ये इसको फिर हम कहते हैं हद। क्योंकि हद क्यों है? क्योंकि वो अल्लाह और उसके रसूल ने स्पेसिफिक बता दी। अब कई ऐसी जराइम हैं जिनकी कोई सजा बताई नहीं गई, वो लाखों जराइम होते हैं दुनिया के अंदर, अब वो उनके लिए तो हद नहीं है, कोई हद बताई नहीं हुई, तो वो जो कोर्ट होगी, वो जो उस वक्त इस्लामी अदालत होगी, उसका जो जज होगा, वो खुद वो कोई डिटरमिन करेगा कि इसकी क्या सजा होनी चाहिए, उसको फिर हम क्या कहते हैं? ताजीर। ठीक है, ये बात समझ आ गई है सबको? हद और ताजीर में आपको फर्क पता होना चाहिए, क्योंकि हर जुर्म की सजा नहीं बताई गई है, कुछ जराइम की सजा उस वक्त की कोर्ट के ऊपर छोड़ दी गई है कि वो बताएगी कि क्या इसकी सजा होगी। मसलन कोई स्मगलिंग कर रहा है, मसलन कोई इस तरह की कोई चीज नशा बेच रहा है, मसलन कोई कितनी तरह के जराइम है ना, और कोई जराइम तो ऐसे थे वो उस वक्त होते भी नहीं थे जो अब भी निकल आए हैं, तो वो फिर उसकी ताजीर होगी। ठीक है, तो ये फर्क है हद में और ताजीर में, क्योंकि इसमें कंफ्यूजन हो जाएगी आपको अगर आप सिर्फ ये कहेंगे कि हद जारी करने का, तो आपको पता होना चाहिए कौन कौन सी सजाओं कौन कौन सी हैं जो हदूद हैं इस्लाम में, और कौन सी हैं जो ताजीरात हैं। ठीक है, अच्छा, अब अमरीन अब आप बताएंगी कि चोरी की हद क्या है?
जी, चोरी की हद हाथ काटना है, और नबी सल्लल्लाहु अलैहि वसल्लम ने जो सजा दी थी वो دینار کے چوتھے حصے تک جو کہ 1.6 گرام سونا بنتا ہے اس کے اوپر حد لگتی ہے چوری کی.
یعنی ایک گرام ہم کہہ سکتے ہیں, جزاک اللہ خیر, ایک گرام سونے کے اوپر اگر کوئی چوری کرے اتنی چیز کی جس کی قیمت 1.06 یعنی ایک گرام ہی کہہ لیں, تو اتنی قیمت اگر آپ آج دیکھیں کہ آج اس وقت 1.06 گرام سونے کی قیمت کیا ہے, اتنی ویلیو, فار ایگزامپل ہے پتہ نہیں ابھی کیا ہوگی, اللہ بہتر جانتا ہے, آپ لوگ نکال کے دیکھیں, فار ایگزامپل $100 ہے تو وہ 52 ڈالر ہے, $52 ورتھ کی کوئی چیز اگر کسی نے کسی کی چرائی ہے تو پھر وہ اس کے اوپر اس کی حد جاری کی جائے گی, اور وہ ہے کہ اس کا ہاتھ کاٹ دیا جائے. ٹھیک ہے, اچھا یہاں پہ میں دوبارہ سے پوچھتی ہوں جی فرزانہ, آپ بتائیں گے یہاں پہ آیا ہے کہ انڈا چراتا ہے اور اس کے اوپر ہاتھ کاٹا جاتا ہے, رسی چراتا ہے, تو وہ تو 1 گرام سونے کے برابر نہیں ہوتی انڈا اور رسی.
جی السلام علیکم. تو جو چوری کی مذمت کی گئی ہے اور یہ ہے کہ چھوٹی چوری سے پھر وہ بڑی چوری تک پہنچے گا, تو انڈے سے رسی, رسی سے پھر وہ یہ کہ جیسے کہ دینار یا پھر 3 درہم جو ہے اس کے ایونلی وہ پہنچ جائے گا, کیونکہ چھوٹی چوری سے پھر بڑی چوری تک وہ پہنچتا ہے.
ٹھیک ہے, تو یہاں پہ جو ایک انڈا اور ایک رسی چرانے کی بات کی ہے وہ تو ظاہر ہے اتنی قیمت کی نہیں ہے, لیکن یہاں پہ صرف ایک بات بتائی گئی ہے کہ یہ یہاں سے تو سٹارٹ ہوتی ہے نا چیز, کبھی بھی بڑی چوری پہ تھوڑی کوئی چلا جاتا ہے, چھوٹی چھوٹی چوریوں سے ہی سٹارٹ ہوتی ہیں اور پھر اس کے بعد بڑی چیزیں چوری کی جاتی ہیں. جی چوری اٹ سیلف لعنت ہے. جی آج بھی سعودی عرب میں ہاتھ کاٹا جاتا ہے, بلکہ اگر آپ حرم کے باہر دیکھیں تو کچھ لوگوں کو آپ مانگتے ہوئے دیکھیں گے فقیر, ان کے ہاتھ کٹے ہوتے ہیں, تو اس لیے یہ وہاں پہ سزا آج بھی دی جاتی ہے. اچھا جی اور یہ بھی آپ کو پتہ ہونا چاہیے, اور کس کی ماری ہے جی شکیلہ آنٹی, آپ بتائیں گی کہ چاندی کتنے سکے کے برابر جو ہے نا وہ چاندی کتنی بنتی ہے جس کے برابر اگر چوری ہو تو ہاتھ کاٹا جائے.
ایک درہم کے برابر بنتی ہے, درہم یا دینار
نہیں, 3 درہم کے, 3 درہم کے.
اچھا جزاک اللہ خیر.
3 درہم کے برابر, اور 3 درہم تقریباً 9 گرام چاندی بنتی ہے. ٹھیک ہے, 3 درہم کے برابر, یہ یاد رکھیے گا. تو اس کے اندر بھی پھر یعنی اگر اتنے کی بھی چیز لی ہے تو پھر اس میں بھی ہاتھ کاٹا جائے گا. اچھا اب ہمیں یہاں پہ ایک اور چیز پتہ چلتی ہے, رافعہ بیگم آپ بتائیں گی کہ کیا اگر عورت چوری کرے تو کیا اس کا بھی ہاتھ کاٹا جائے گا, جبکہ عورت تو نازک ہوتی ہے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. استاذہ ذرا سوال پھر سے کریے گا.
میں نے پوچھا ہے کہ اگر کوئی عورت چوری کرے تو کیا اس کے ساتھ کوئی رعایت ہے, کہ چونکہ وہ عورت ہے تو وہ کیسے برداشت کرے گی ہاتھ کٹاوا, تو وہ اس کے ساتھ کوئی رعایت ہے اس میں؟
جی نہیں استاذہ, عورت بھی اگر ہوگی تو اس کا بھی ہاتھ کاٹا جائے گا, چاہے وہ پیسے والی ہو, چاہے غریب ہو, چاہے کوئی بھی ہو, اس کا بھی, اس کے لیے بھی سزا یہی ہے عورت کے لیے بھی.
اچھا ارم آپ بتائیں گی کہ پچھلی امتیں کیوں ہلاک ہوئیں؟
السلام علیکم رحمۃ اللہ وبرکاتہ. استاذہ
السلام ورحمۃ اللہ وبرکاتہ.
سوری آواز کٹ گئی آپ کی.
پچھلی امتیں کیوں ہلاک ہوئی تھی؟
وہ چھپا دیا کرتی تھی احکامات کو جب کوئی بڑا کرتا تھا اور اس کے بعد کیس آتا تھا تو اس کو چھپا دیا کرتے تھے تاکہ سزا نہ ملے.
جی یعنی بیسیکلی یہ تھا کہ امیروں کو سزا نہیں دیتے تھے جزاک اللہ خیرن اور غریبوں کو سزا ملتی تھی. یہ بالکل اگزیکٹلی ایسے ہی ہے جیسے کہ ہمارے ملکوں میں ہوتا ہے کہ جو بڑا چوری کرے تو وہ کروڑوں اربوں خربوں کی چوریاں کریں اور وہ پھر بھی پکڑے نہیں جاتے اور ان کو کبھی سزا نہیں ہوتی. اور اگر کوئی چھوٹا چوری کرتا ہے جو غریب ہوتا ہے جو اپنے لیے کچھ نہیں کر سکتا انتظام رشوت کا اور سفارشوں کا تو وہ پکڑا جاتا ہے, اس کو چوری کی سزا بھی ملتی ہے. اور جب وہ کہ یہ والے کیونکہ ہمارے ہاں حدود تو نافذ ہیں نہیں تو کھات تو نہیں کاٹے جاتے لیکن ان کو سزائیں دی جاتی ہیں. تو آپ صلی اللہ علیہ وسلم نے تو فرمایا تھا کہ اس کی وجہ سے ہی تو پچھلی امتیں ہلاک ہوئیں اور آج ہم دیکھیں وہی کام کر رہے ہیں. اور یہ تو واضح صاف ہے لولو المرجان کی حدیث ہے کہ یہ ریزن تھا پچھلی قوموں کے ہلاک ہونے کا. اور یعنی بڑے آدمیوں کو چھوڑ دیتے اور چھوٹوں کو پکڑ لیتے. آج بڑے آدمیوں پہ تو کوئی ہاتھ ہی نہیں ڈال سکتا ہے نا, آپ نے دیکھا ہی ہے نا. تو کمزوروں کے اوپر ہی ساری سزائیں ہیں, بڑے آدمیوں پہ چاہے وہ قتل کریں چاہے وہ چوریاں کریں چاہے وہ کچھ ہی طرح کا بھی کریں کچھ بھی نہیں ہوتا. حدیث نمبر 1099 آپ کہہ رہی ہیں. ہاں جی, یہاں پہ ایک انڈا اور ایک رسی چرانے کے اوپر آپ صلی اللہ علیہ وسلم نے لعنت بھیجی ہے کہ اور فرمایا ایک انڈا چراتا اس کا ہاتھ کاٹ دیا جاتا ہے, ایک رسی چراتا اس کا ہاتھ کاٹ دیا جائے. اس کا مطلب یہ نہیں کہ انڈے کی اس کے اوپر اس پہ چرانے پہ اس کا ہاتھ کاٹا جاتا ہے بلکہ مطلب یہ ہے سٹارٹ انڈے سے ہوتا ہے پھر اس کے بعد بڑھ کے کہاں کہاں تک چیزیں وہ چرانا شروع کر دیتا ہے. مگر سٹارٹ تو انڈے سے ہوا نا, ایک چھوٹی معمولی چیز سے ہی بڑی چیز تک پہنچتی ہے نا. نو یہ نہیں, اس کے اوپر لعنت بھیجی ہے, چرائی تو ہے اس نے چیز, لعنت بھیجی ہے مگر انڈے کی چوری کے اوپر نہیں ہاتھ کاٹا گیا. بلکہ یہ مطلب ہے کہ ایک چیز چھوٹی سے شروع کرتا ہے اور دیکھو اس کا پھر ہاتھ کاٹا جاتا ہے. اچھا اگر کوئی آپ سے کہے یہ اچھا یاسمین اقبال, کوئی اگر آپ سے کہے کہ اسلام کی سزائیں ظالمانہ ہیں کیونکہ ان میں ہاتھ کاٹے جاتے ہیں تو آپ کیا کہیں گے؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ
اللہ. دوبارہ آپ دہرائیں گی سوال پلیز.
جی جی, اگر کوئی آپ سے کہے کہ یہ تو سزائیں ظالمانہ ہیں کہ ہاتھ کاٹے جا رہے ہیں تو آپ کیا کہیں گے؟
یہ سزائیں ظالمانہ اس لیے نہیں ہے کہ یہ تو نمبر ون ہماری شریعت میں ان کے لیے قرآن حکم آیا ہوا ہے اور نبی کریم صلی اللہ علیہ وسلم کے پاس چاہے جیسے امیر ہو یا غریب ہو جو چوری کرے گا اس کو سزا ملی جائے گی اکارڈنگ ٹو اللہ. تو جو اللہ کی حد جو اللہ سبحانہ تعالیٰ کی حدیں وہ ظالمانہ نہیں ہے.
لیکن آپ اس کی کیا دلیل دیں گے
کہ جب وہ اس کا جو چوری والی عورت کا جس نے عورت نے امیر عورت نے چوری کی تھی
عورت ہو چاہے وہ, لیکن چوری کی سزا ہاتھ کاٹنا بعض لوگوں نے کہا ہمارے مسلمانوں نے کہ یہ ظالمانہ ہے, تو آپ اس کی کیا جواب دیں گے؟
نہیں تو جیسے جس کا نبی کریم صلی اللہ علیہ وسلم تو اس کی دلیل تو رسول کریم صلی اللہ علیہ وسلم کے وقت میں بھی تھی نا, جو انہوں نے کھڑے ہو کے خطبہ دیا تھا کہ اگر ایک غریب چوراتا ہے تو اس کا ہاتھ کاٹ دیا جاتا ہے. اور اسامہ بن زید نے جب سفارش کرنے کی کوشش کی تھی تو نبی کریم صلی اللہ علیہ وسلم نے خطبہ دیا تھا, رائٹ. اور دوسری بات یہ ہے کہ جب وہ جس کا مال چورا رہا ہے تو اس کو بھی تو کس قدر تکلیف ہے, اور جیسے آپ نے بتایا کہ چھوٹی چوری سے انسان پھر بڑی چوری تک پہنچتا ہے نا.
صحیح. اچھا دیکھیں اس کے اندر نا سب سے بڑی آپ یہ بات کہیں گے کہ یہ اللہ تعالیٰ نے جو حدود رکھی ہیں وہ اسی لیے تو رکھی ہیں تاکہ ایسی سزا ہونی چاہیے برتنا کہ پھر معاشرے میں وہ کام کرتے ہوئے لوگ کانپ اٹھیں کہ ہم چاہے. آپ دیکھیں آج سعودی عرب کے اندر جب یہ سزا نافذ ہے, آپ نے دیکھا ہے نا جب نماز کا وقت ہوتا ہے, یہ میری آنکھوں دیکھا مشاہدہ ہے, تو لوگ نماز کے لیے چلے گئے اور ان کی دکانیں کھلی پڑی ہوئی ہیں اور کسی کی مجال نہیں ہے کہ کوئی سونے کی ایک چیز اٹھا لے, کوئی اور کوئی چیز اٹھا لے. کیوں ایسا ہے؟ ایسا تو یہاں پہ بھی نہیں ہے. کیوں یہ چیز ہے؟ اس لیے کیونکہ لوگ ڈرتے ہیں کہ اگر ہم نے یہ کام کیا تو ہمارا ہاتھ چلا جائے گا. وہ جب انسان دیکھتا ہے کہ یہ سزا لاگو ہوتی ہے اور یہاں پہ ایسی سزا اتنی عبرتناک سزا ہے, تو پھر وہ کرتے ہوئے بھی کروڑ دفعہ سوچے گا. کون ہے جو اپنا ہاتھ جاتا ہوا دیکھ لے اور وہ کہے کہ ہاں کوئی بات نہیں ہاتھ چلا جائے بے شک یہ, لیکن یہ چیز مل جائے. ایسا تو کوئی بھی نہیں کر سکتا نا. اس لیے یہ ایسی سزائیں رکھی گئی کہ معاشرے کے اندر یہ کبھی بھی جرم ہو ہی نہیں, ورنہ یہ جرم ختم نہیں ہو سکتا اگر ایسی سزائیں نہ رکھی جائیں. اور یاد رکھیے گا آگے کے لیے بھی, میں آپ کو بتا رہی ہوں جو آگے زنا کی سزا ہے رجم پہ بھی. یہاں پیچھے ہم نے قصاص کی بھی پڑھی, دیت ہے, چلو دیت پہ تو لوگوں کو اتنا نہیں مسئلہ ہوتا, قصاص ہے یا یہ ہاتھ کاٹنے کی ہے یا آگے رجم کی سزا ہے. لوگوں اس وقت یہ سوچتے ہیں کہ یہ دیکھو یہ مجرم کو ایسی سزا دی جا رہی ہے اور ان کو بڑا ترس آتا ہے. یاد رکھیں اسلام مجرم کو دیکھ کے سزا نہیں دیتا, اسلام مظلوم کو جس کے ساتھ ظلم ہوا ہے اس کو دیکھ کے سزا دیتا ہے. ہم جب سزا ملنے لگتی تو مجرم کی طرف کھڑے ہو جاتے ہیں, ہائے بیچارہ ہائے یہ. حالانکہ اگر آپ دیکھیں مظلوم کی طرف کھڑے ہو کے تو پھر آپ کو پتا چلے گا کہ سزا ظالمانہ ہے کہ ٹھیک ہے. جس کا کچھ چلا گیا وہ اس کی کوئی پراپرٹی ہی کوئی چیز بھی اس کی محفوظ نہ ہو اور چوریاں ادھر ادھر ہو رہی ہوں جیسے ہمارے یہاں ہوتی ہیں, تو نہ کسی کا مال محفوظ ہے, نہ کسی کی جان محفوظ ہے, نہ کسی کی عزت محفوظ ہے. تو بتائیں یہ جان مال اور عزت تین چیزیں ہیں جن کی حدود ہیں. دیکھا اپنے جان کے اوپر بھی قصاص یا دیت, پھر اس کے بعد مال کی اس کے اوپر حد ہے چوری کی, یہ جو ہاتھ کاٹنا ہے, اور ڈاکہ زنی وغیرہ کی بھی حدود آپ نے حد پڑھی ہے. پھر اس کے بعد عزت کے اوپر جو حد ہے وہ بھی آپ نے اب آگے دیکھ لیں گے. تو اسلام نے پروٹیکٹ کیا جان مال اور عزت کو, یہ تین چیزیں ہیں جو ہر معاشرے میں ہر سٹیزن کا حق ہے کہ اس کی یہ تین چیزیں محفوظ رہیں, اور یہ تبھی محفوظ رہ سکتی ہیں جب ان کے لیے ایسی سزائیں ہوں بھی اور نافذ بھی کی جائیں. ایسا نہیں ہے کہ نافذ نہ ہو, بلکہ سزا دیکھیں آج تو کتابوں میں یہ رہ گئی ہیں صرف, نفاذ تو کہیں پہ بھی نہیں ہے, اور بلکہ الٹا ان کو سوچا جاتا ہے کہ یہ تو ایسے ہی پتہ نہیں ہے. اچھا آپ مجھے یہ بتائیں جی ناظرین, آپ بتائیں کہ اللہ تعالیٰ نے اپنے حقوق پہ کیوں نہیں حدود رکھی؟ نماز نہیں کوئی پڑھے گا. وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
اللہ نے اپنے حقوق پہ کیوں سزا نہیں رکھی,
حدود کیوں نہیں رکھی, اور یہ ان پہ حدود رکھی ہیں چوری کے اوپر اس کے اوپر؟
کیونکہ حقوق العباد زیادہ امپورٹنٹ ہے, کیونکہ وہ وہاں جا کے پھر ادا کرنے ہوں گے, اور حقوق اللہ اگر اللہ چاہے تو یہاں بھی معاف کر دے اور اوپر بھی معاف کر دے, پر حقوق العباد جو ہے وہ صرف بندے ہی معاف کر سکتے ہیں. تو اللہ تعالیٰ نے یہاں پہ سزائیں دے دی کہ یہیں پہ ہم کلیئر ہو کے چلے جائے جو بھی اگر جس سے گناہ ہو رہا ہو, کہ اوپر جا کے ان کو پھر حقوق العباد کیونکہ ادا کرنے ہی پڑیں گے.
ایسی بات ہے, ایک بات سن لیں, یہ کبھی بھی نہیں کہیں کہ حقوق العباد زیادہ امپورٹنٹ ہے اور حقوق اللہ نہیں ہے. بہت سارے لوگوں کو یہ غلط فہمی ہوتی ہے کہ حقوق اللہ کی تو کوئی بات نہیں, حقوق العباد بس آپ کو نہیں کرنے چاہیے کسی کے سلب, اور وہاں پہ آپ کو کیئرفل ہونا چاہیے. ایسی بات نہیں ہے. دیکھیں ایک گناہ ایسا ہے جس کے بارے میں اللہ تعالیٰ نے فرمایا قرآن میں کہ کبھی معاف نہیں ہو سکتا, اور وہ حقوق اللہ سے تعلق رکھتا ہے, حقوق العباد سے تعلق نہیں رکھتا. ہاں جی وہ شرک ہے, ٹھیک ہے, شرک کی معافی نہیں ہے. تو شرک کیا حقوق العباد ہے؟ نہیں, حقوق اللہ ہے. اصل بات یہ ہے کیوں نہیں اس پہ حدود رکھی, ये बात नहीं है कि वो इतने वो नहीं है इम्पोर्टेंट, और वो क्योंकि बाज लोग ऐसे कह के तो वो कहते हैं अब नमाज और रोजा वो तो अल्लाह ने माफी कर लेना, बस लोगों का दिल ना दुखाओ, लोगों को ना वो करो, हम इतना सोशल वर्क करते हैं, हम लोगों की खिदमत करते हैं, लिहाजा हम तो बड़े अच्छे हैं, और आप लोग नमाज रोजे पे ही जोर देते रहते हो। सबसे बड़ा हक इंसान के ऊपर अल्लाह का है, उससे बड़ा हक किसी का नहीं है। इसलिए तौहीद, नमाज, रोजा ये सब सबसे ऊपर है, लेकिन अल्लाह ने क्यों नहीं हदूद रखी, इसलिए कि इनका फैसला अल्लाह ताला ने, इनकी जो सजाएं वो आखरत के लिए रखी हैं। बताएं मुझे आखरत की सजा ज्यादा बड़ी होती है कि दुनिया की? आखरत की तो सबसे हल्की भी सजा नहीं इंसान सह सकता, सबसे हल्की आखरत की सजा क्या है? इंसान के पैरों में जूते डाल दिए जाएंगे जो आग के होंगे, और उससे उसका दिमाग खोलेगा और वो कहेगा सबसे बड़ी सजा मेरी है, मेरे से तो बड़ी सजा ही नहीं किसी की। अल्लाह अकबर। तो की सजाएं अल्लाह ने आखरत के लिए रखी हैं, मगर यहाँ पे फिर ये हदूद क्यों रखी? क्योंकि इन जराइम को खत्म करना है। यहाँ पे भी अगर ये सजाएं ना रखी जाती और इनको भी आखरत के लिए अगर डिले कर दिया जाता तो लोगों ने कोई हटना था? हम तो ऐसे लोग हैं ना, हम आखरत की सजाओं से तो डरते ही नहीं है, वो तो हमारे लिए कोई चीज ही नहीं है, अल्लाह को पता है ना। यहाँ पे देखेंगे किसी का हाथ कटता हुआ तो हमारी जान निकल जाएगी और हम देख नहीं सकते, और हम सुन के भी हमें कुछ होता है कि हाय पत्थर मार मार के मार दिया जाए, हाय हाथ काट दिया जाए, और किसी का सरेआम हाथ काटा जा रहा और उसके बाद उसको बॉइलिंग ऑयल में डाला जाए और उसका हाथ वहां पड़ा हुआ, अभी साथ लगा हुआ था और अभी अलग पड़ा हुआ, सोचें कि ये तो मंजर भी नहीं देखा जा सकता। तो ये तो छोटी सजाएं हैं, लेकिन इनको दिखाने का मकसद क्या दुनिया में? क्योंकि असल मकसद है कि जुर्म खत्म हो, इसलिए अल्लाह ने हदूद यहाँ पे रखी है ना। ऐसी बात नहीं है कि ये कोई बड़े जुर्म है तो वो छोटे हैं जुर्म, कोई बात नहीं शिर्क करते जाओ, नमाज रोजे छोड़ते जाओ, वो इतनी बड़ी बात नहीं, असल ये बड़े जुर्म है, ऐसी बात नहीं है। बड़े जुर्म तो वो भी हैं, वो नमाज रोजा छोड़ना भी बड़ा जुर्म है, मगर उनकी सजा अल्लाह ताला ने आखरत के लिए डिले कर दी है, वो इतने बड़े जराइम है। इनकी सजा इसलिए यहाँ रखी ताकि लोगों को दिखाया जाए, और हमेशा ये याद रखें ये जो हदूद है इनके बारे में आप सूरह नूर में भी पढ़ेंगे कि इनको सरेआम देने का हुक्म है, लोग देखें इनको, ये नहीं आप छुप छुपा के वहां पे फांसियां दे रहे हैं, किसी को नजर ही नहीं आ रहा, ओ बाहर दो, सरेआम दो, लोगों को दिखा के दो, लोगों को पता चले आइंदा अगर मैंने ये किया तो ये मेरा अंजाम होगा। ठीक है जी। और आगे हम देखते हैं जिना की सजा। राष्ट्र का लिया आप बताएंगी कि इसकी क्या दलील, शादी शुदा जानी को रजम करना सजा है,
क्या दलील है
जी
की दलील? रसूल ने खुद हमारे अपने अपने जमाने में की थी, और मेरे ख्याल में कुरान की जो आयतें थी लेकिन वो मनसूख हो चुकी हैं, लेकिन उसका हुक्म बाकी है ना, कुरान में भी दी गई थी इसकी आयतें, लेकिन अब उसका मनसूख आयतें मनसूख हो गई लेकिन हुक्म बाकी है, और रसूल सल्लल्लाहु अलैहि वसल्लम ने भी खुद की थी, और हदीस में भी इसकी दलील मिलती है हमें ना।
सही सही, याद रखिए आजकल आपको बहुत सारे लोग ऐसे मिलेंगे जो आपको कहेंगे कि रजम की, शादीशुदा जानी को रजम करने की सजा कुरान में नहीं है, तो आप किधर से ये कहते हैं? ठीक है, उस वक्त आपके पास ये दलील होनी चाहिए कि कुरान में ये आयात थी लेकिन फिर बाद में मनसूख हुई, वो आगे से कहते हैं वो मनसूख हो गई तो उसका हुक्म भी मनसूख हो गया। हालांकि हमें फिर ये याद रखना चाहिए कि आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस से, सीरत से पता चलता है कि उस जमाने में ऐसे लोगों को ये सजा दी गई, और मूसा अलैहिस्सलाम की शरीयत से ही ये सजा चली आ रही थी, यहूद में भी ये सजा थी, और कई सजाएं ऐसी हैं जो पहली शरीयतों से वही बाकी रखी गई, उनको ख़त्म नहीं किया गया, वही आगे तक चली आ रही हैं। اچھا پھر قرآن میں کس کی سزا ہے موجود؟ ام ملیہ آپ بتائیں گی.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی استاذہ سوری آپ کی آواز کٹ گئی تھی.
جی قرآن میں پھر کس کی سزا ہے؟ زنا میں کس کی، زنا سے متعلق کس چیز کی سزا ہے جو قرآن میں ہے موجود؟
یعنی رجم کی جو سزا ہے اس کی آیات تو منسوخ ہو گئی.
اور کون سی پھر سزا ہے زنا سے متعلق جو قرآن کریم میں موجود ہے آج بھی؟
یعنی جب شواہد آ جائے، یعنی گواہ مل جائیں تو پھر ان کو کوڑوں کی سزا دی جائے گی. ہاں جی وہ غیر شادی شدہ کے لیے سورہ نور میں جیسے آتا ہے،
غیر شادی شدہ کے لیے. جزاک اللہ خیرن کثیرہ. جی آپ لوگ جو پیل ٹاک پہ ہیں نا، آپ لوگ نہیں جواب دیا کریں، کیونکہ اگر آپ سے ہی میں نے پوچھنا ہوگا تو پھر میں آپ کی لائن کھولوں گی. جب آپ سے پوچھا جائے تب آپ بتائیں، یہاں پہ آپ بتائیں گے تو پھر تو یہاں پہ سارے جواب آ جائیں گے. دیکھیں قرآن کریم میں جو اس وقت سزا ہے وہ صرف غیر شادی شدہ جو زانی ہے اس کی سزا ہے، اس کے علاوہ شادی شدہ کی سزا نہیں ہے قرآن کریم میں. اور جو ہے وہ سورہ نور میں انشاءاللہ تعالیٰ اب ہم پڑھیں گے، الحمدللہ ہمارا وہاں پہ بھی یہی سبق آ رہا ہے، تو انشاءاللہ تعالیٰ ہم اس جمعے کو پڑھ لیں گے. تو اب یہاں پہ آپ اسی وجہ سے لوگ پھر کہتے ہیں جی شادی شدہ ہو یا غیر شادی شدہ سب کی سزا جو ہے نا وہ یہی ہے جو قرآن میں دی گئی. آپ بتائیں گی شہادی کی کیا کیا سزا ہے غیر شادی شدہ؟
غیر شادی شدہ کے لیے، السلام علیکم ورحمۃ اللہ، غیر شادی شدہ کے لیے 100 کوڑے ہے اور 1 سال قید یا جلاوطنی.
جی جلاوطنی اس زمانے میں ہوتی تھی، آج کے زمانے میں قید کی سزا ہے. یہ سزا ہے جو غیر شادی شدہ کی، یاد رکھیں شادی شدہ کی نہیں یہ سزا ہے. اچھا یہ بتائیں گے آپ کے مریم کے غیر شادی شدہ کی سزا آسان اور شادی شدہ کی اتنی زیادہ سویر کیوں رکھی گئی؟
السلام علیکم
ورحمۃ اللہ وبرکاتہ. السلام ورحمۃ اللہ وبرکاتہ.
جی کیونکہ اس کے پاس اللہ سبحانہ تعالیٰ نے ایک حلال رستہ دیا اس کو، کہ وہ اس طرح اس کا رستہ ایک دیا کہ ادھر سے تلاش کریں، اور پھر اس طرح ہے کہ وہ پھر برائی ورنہ عام ہو جائے گی، اتنی بے حیائی اس کی نظروں میں حیا نہیں رہے گی. جب اس کے پاس ایک آپشن ہے، رستہ ہے، تو وہ پھر دوسروں کی طرف کیوں جائے؟
یعنی اس لیے اس کی اتنی سویر ہے کہ جس کے پاس حلال راستہ ہے اور اس نے یہ کام کیا اس کی زیادہ سخت سزا ہے. اس نے اس کا بھی حق مارا ہے اور اس کے پاس اللہ نے حلال راستہ دیا تھا، وہ چھوڑ کے وہ حرام کی طرف گیا ہے. وہ اپنی ضرورت پوری کر سکتا تھا، اور صرف ایک نہیں 4 شادیوں کی اجازت ہے، اس کے علاوہ لونڈیاں رکھنے تک کی بھی اجازت تھی، مگر اس نے یہ سارا چھوڑ کے اور حرام راستے کو اختیار کیا. چلیں آپ سر آ چکے ہیں تو پھر نیکسٹ ٹائم ہم انشاءاللہ یہیں سے شروع کر لیں گے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.